تفسير سورة الانشقاق مکی سورت ہے، 25 آیات، 1 رکوع، 109 الفاظ اور کلمات، جبکہ حروف کی تعداد 430 ہے. اس کا نام پہلی ہی آیت کے لفظ سے لیا گیا ہے، اذا السماء انشقت. اس سورت کا موضوع اور مضمون قیامت اور آخرت ہے. اذا السماء انشقت، جب آسمان پھٹ جائے گا. آپ دیکھ لیجئے کہ آغاز میں اللہ رب العزت جو ہے کس سے کرتے ہیں؟ اذا سے. اور اذا کے معنی کیا ہوتے ہیں؟ جب، جب، اس وقت، جس وقت. تو جب کے لیے ویسے قرآن میں اذا، اذن، لما، قلما، یہ سب الفاظ آئے ہیں. تو یہاں پہ اذا ہے. اذا مستقبل میں ظرف زمان کے طور پر آتا ہے اور فعل ماضی پر داخل ہو کر اس کو مضارع کے معنی میں تبدیل کر دیتا ہے، اس میں مضارع کے معنی پیدا کر دیتا ہے. اذا السماء، جب آسمان، اور آسمان کیا ہے؟ مؤنث سمائی. انشقت، پھٹ جائے گا. شق، شین قاف قاف، سخت چیز کے پھٹنے کو کہتے ہیں جب آسمان پھٹ جائے گا. وَأَذِنَتْ لِرَبِّهَا، اور اذنت کا لفظ جو ہے یہ آپ نے پہلے بھی سنا ہوا ہے کہ اصل میں اذن کہتے ہیں کانوں کو، اور اگر کوئی آپ کو حکم دے یا کوئی آپ سے بات کرے تو آپ کیا کرتی ہیں؟ کان آپ کے اس کی طرف متوجہ ہو جاتے ہیں، اس حکم یا اس کی بات کی طرف کان لگانا یا بات کو توجہ سے سننا تاکہ اس حکم کی تعمیل کی جائے. اور یہاں پہ جو ہے وہ اذن تو چلے کانوں کے لیے آ گیا، لیکن یہاں پہ اسم نہیں ہے، فعل ہے. وَأَذِنَتْ، اور کان لگا دیے، کیونکہ لام جو آیا ہے یہ جو لی ہے تو مطلب یہ ہے کہ اذن لہو، کہ کسی کے حکم پر کان لگانا، اس کی بات کو توجہ سے سننا تاکہ اس کے حکم کی تعمیل کی جائے. تو ایک طرف اللہ رب العزت بتا رہے ہیں کہ جب قیامت آئے گی تو آسمان میں جو ہلچل مچے گی، آسمان جو پھٹ جائے گا، اور آسمان کیوں نہ پھٹے، وہ تو کان لگائے ہوئے ہے. وَأَذِنَتْ لِرَبِّهَا، کہ کان لگا کر توجہ سے وہ سن رہا ہے. وَأَذِنَتْ لِرَبِّهَا، اور وہ اپنے رب کا حکم مان لے گا. وَحُقَّتْ، اور اللہ کے احکامات تو سننے کے لائق ہیں، اور یہی اس کا حق ہے. کیا؟ کہ کیونکہ ساری کائنات اللہ کے احکامات کی تعمیل کے لیے ہر وقت تیار رہتی ہے، تو یہ سورج، یہ چاند، یہ ستارے، یہ آسمان، یہ زمین، ان کے پاس یہ حق نہیں ہے کہ چاہے تو اطاعت کریں چاہے تو نہ کریں. طوعًا و کرہًا، یہ اطاعت کرتے رہتے ہیں. تو مطلب یہ ہے کہ جب آسمان کو پھٹ جانے کا حکم دیا جائے گا تو بلا چونو چرا، بغیر ہیل و حجت کے، بغیر کسی ایک بھی بات کے، فوراً آسمان جو ہے وہ اللہ کی اطاعت کرے گا. تو آپ دیکھیں کہ کائنات کے اس نظام میں سب سے بڑا حادثہ کیا ہے، کہ جو ہے یہ نہیں کہ محل پھٹیں گے یا گھر پھٹیں گے، کیا کہا جا رہا ہے؟ آسمان پھٹ جائے گا. اور آیت نمبر 1 سے لے کر 5 تک قیامت کی جو ہے وہ منظر کشی کی گئی ہے، اور یہ کہ چیزیں کیسے اللہ کی اطاعت کرتی ہیں. پیچھے آپ نے سورۃ الانفطار میں پڑھا اذا السماء انفطرت، اور سورۃ انفطار اور سورۃ انشقاق، یہ دونوں سورتیں جو ہیں ان میں بھی آپس میں مناسبت پائی جاتی ہے کہ آسمان اللہ کی اطاعت کرے گا. تو اذن لہو کے معنی ہے استمع لہو, کہ کسی کی بات توجہ سے سنی اور اس کی جو ہے پھر اطاعت کی, اس کے آگے سر جھکا دیا. حق لہو کے معنی ہے کہ آسمان کے لیے واجب ہے کہ وہ ایسا کرے, اس کے لیے یہی زیبا ہے کہ وہ یہ کام کرے. تو بات کیا بتائی گئی, کیا انسان تیرے لیے یہ زیبا نہیں ہے کہ تو اللہ کی اطاعت کرے, آسمان تو اللہ کے آگے جھک جائے اس کی اطاعت کرے, اور انسان جو اشرف المخلوقات میں سے ہے جسے اختیار دیا گیا ہے, پھر وہ رہتے ہوئے زمین پر اللہ کی اطاعت کیوں نہیں کرتا. وَإِذَا الْأَرْضُ مُدَّتْ, اور جب زمین پھیلا دی جائے گی, مدہ یا مدو جو ہے اس کے معنی ہوتے ہیں چمڑے کی طرح کھینچ کر پھیلانا. اب آپ دیکھیں کہ چمڑا جب کسی جسم پر ہوتا ہے, کسی جانور کے جسم پر, تو سمٹا ہوا ہوتا ہے نا, جب جانور اس میں سے نکال دیا جائے تو کھال کو بالکل سیدھا اسٹریٹ کر دیا جائے تو کیا ہوتی ہے, کھال پھر پھیل جاتی ہے. تو مدہ کے معنی ہوتے ہیں کہ کسی چیز کو لمبائی میں کھینچ کر پھیلانا اور اسے لمبا کرنا. اور کس کو پھیلایا جائے گا, زمین کو. اور زمین کو جب پھیلا دیا جائے گا کھینچ کر, تو پھر کیا ہوگا, وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ, اور وہ خالی ہو جائے گی. القت نکال دے گی, مَا فِيهَا جو اس کے اندر ہے. تو زمین اپنے اندر سے سارے خزانے, سارے راز, ساری ایمانتیں, اعمال کی ساری ریکارڈنگ نکال کر باہر رکھ دے گی, خالی ہو جائے گی. وتخلت, اور خالی ہو جائے گی. آسمان بھی مذکر ہے اور زمین بھی, دونوں مؤنث سمائی ہیں. اب زمین کے لیے بھی القت, تخلت, القا بھی آ سکتا تھا نا, تخلا بھی آ سکتا تھا, تا آیا ہے, یہ مؤنث کی علامت ہے کہ زمین جو ہے وہ جو کچھ اس کے اندر ہے اسے باہر پھینک کر خالی ہو جائے گی. اور ہمیں حدیث بھی ملتی ہے کہ زمین جو ہے کیسے پھیلائی جائے گی, مدت کیسے اس کی اونچ نیچ برابر کی جائے گی. حضرت جابر بن عبداللہ کے حوالے سے رسول اللہ صلی اللہ علیہ وسلم کا یہ ارشاد نقل ہے کہ قیامت کے دن زمین ایک دسترخوان کی طرح پھیلا کر بچھا دی جائے گی, پھر انسانوں کے لیے اس پر صرف قدم رکھنے کی جگہ ہوگی. کیونکہ حضرت آدم علیہ السلام سے لے کر رہتی دنیا تک جتنے انسان ہیں وہ سارے اس پر جمع ہوں گے. تو دراصل یہ اللہ کی عدالت کا نقشہ پیش کیا جا رہا ہے. اتنی بڑی آبادی کو جمع کرنے کے لیے پھر کیا ضروری ہے, سمندر, دریا, پہاڑ, جنگل, گھاٹیاں, پستیاں اور بلندیاں, سارے علاقے جو ہے وہ ہموار کر کے کرہ ارض کو ایک وسیع میدان بنا دیا جائے تاکہ سارے انسان جو ہیں وہ اس کے اندر جمع ہو جائیں. تو ایک طرف آسمان جو ہے وہ پھٹے گا, اس کے اندر جو ہے کیا ہوگا کہ چیر پیدا ہو جائے گا, اور دوسری طرف جو ہے وہ زمین جو ہے اس کو پھیلا دیا جائے گا, لمبا کر دیا جائے گا. جیسے سائے نہیں ہوتے, سایوں کو بھی اللہ لمبا کرتا ہے, پھیلاتا ہے, کبھی چھوٹا کرتا ہے, تو اسی طرح زمین کا جتنا رقبہ ہے اس کی اونچ نیچ ختم کر کے اس کو جو ہے وہ سیدھا کر دیا جائے گا. آپ پڑھ چکی پہلے بھی یوم تبدل الارض غیر الارض, کہ اس دن جو ہے اس زمین کے علاوہ جو ہے وہ اللہ میدان حشر کے لیے کوئی اور زمین پیدا کر دے. اور آپ دیکھ لیجئے کہ آسمان اور زمین کی اطاعت اور فرما برداری کا اندازہ سورت حامیم سجدہ کی آیت نمبر 11 سے بھی ہوتا ہے. فقال لها وللارض ائتيا طوعا او كرها قالتا اتينا طائعين. وہ تو فوراً جو تھے وہ اطاعت کرنے کے لیے تیار ہو گئے. اگلا لفظ بہت اہم ہے, اگلی آیت جو ہے وہ بڑی ہی اہم ہے, اور اس آیت میں جو ہے وہ اللہ تعالی ایک مضمون بیان کرتے ہیں کہ آیت نمبر 1 سے 5 تک تو کیا کہ آسمان اور زمین اللہ کی اطاعت جب کر رہے ہیں, اب بھی کر رہے ہیں, قیامت کے دن بھی کریں گے, تو انسان کیوں نہیں اطاعت کرتا. تو آیت 6 سے لے کر 15 تک انسان کو مخاطب کر کے تنبیہ کی گئی ہے کہ انسان تو سوچ تو صحیح کہ یہ جو تیری جو زندگی کے مختلف ادوار ہیں اور تیرے جو حالات بدلتے ہیں, تو یہ جو کچھ بھی تو محنت مشقت کرتا ہے یہ سب کیا ہے. اس کے معنی یہ ہیں کہ تو کشاں کشاں اپنے رب کی طرف جا رہا ہے. یا ایہا الانسان, اے انسان, انکا بے شک تو, کادحن, یہ سم فائل ہے, خوب کوشش کرنے والا ہے, الی ربکا اپنے رب کی طرف قدحن بسدر ہے. خوب کوشش کرنا فاملاقی ہی بس اس سے ملنے والا ہے. کاف دال ہا کے معنی ہوتے ہیں کام میں بہت محنت کرنا, تکلیفیں سہ سہ کر کام کرنا, مشقت کرتے جانا, اور جب کام کریں تو کام جو ہے وہ مشقت کرنا, مشقت سے کرنا. قدحن کا لفظ کسی کام میں پوری مشقت کے ساتھ کوشش کرنے کے لیے استعمال کیا جاتا ہے. تو یہاں پر کیا ہے, پہلی بات کہ انسان جو ہے اسم جنس کے طور پر آیا ہے, مومن ہے یا کافر, مرد ہے یا عورت, بوڑھا ہے یا جوان, ہر طرح کے انسان کو کہا جا رہا ہے کہ اے انسان تو خوب کوشش کرتا ہے, تو خوب محنت کرتا ہے, اور محنت کرتے وقت تو جو ہے وہ اپنی ساری صلاحیتیں جو ہے ان کو استعمال کرتا ہے. اب محنت مشقت کے لیے قرآن میں 8 لفظ آئے ہیں اور قدح اس کا 5واں درجہ ہے کہ تکلیفیں سہ سہ کر با مشقت کام کرتے چلے جانا. تو یہاں پہ اللہ تعالی نے ایک چھوٹی سی آیت میں بڑا بلیغ مضمون بیان کیا ہے, اس حقیقت کی طرف توجہ دلائی ہے کہ جس دن سے انسان دنیا میں آتا ہے اسی دن سے اس کا سفر جو ہے وہ موت کی طرف شروع ہو جاتا ہے, اور یہ سفر بغیر کسی ناغے کے اور بغیر کسی وقفے کے جاری رہتا ہے. موسم سخت ہے یا نرم, آدمی مریض ہے یا صحت مند, حالات خوشگوار ہیں یا ناخوشگوار, کسی حال میں یہ سفر جو ہے منقطع نہیں ہوتا. ولادت سے لے کر موت تک, بچپن سے لے کر بڑھاپے تک, ایک منٹ بلکہ ایک سیکنڈ کے لیے بھی وقفہ نہیں ہوتا. کیوں؟ انسان قانون قدرت کی زنجیروں میں ایسا جکڑا ہوا ہے کہ وہ نہیں بھی چلنا چاہے نا تو اس راستے میں اس کو چلنا پڑتا ہے, اور اس بے بسی میں شاہ اور گدا, شریف اور وزی, امیر اور غریب, نیک اور بد سب یکساں ہیں. بڑی سخت حقیقت ہے جس کی طرف یہاں پہ جو ہے وہ نشاندہی کی جا رہی ہے اور متوجہ کیا جا رہا ہے. اور اس مشقت کو آپ کیسے دیکھ سکتی ہیں, اب آپ دیکھ لیں کہ بچہ کیسے ماں کے اندھیروں میں ایک قید کے اندر ہوتا ہے, ماں کے پیٹ کے اندھیروں میں ہوتا ہے, اور کیسی محنت مشقت, پھر کیسی محنت مشقت میں ماں ہوتی ہے, کیسے تکلیف میں ہوتی ہے, اور وہ کافر عورت بھی اور مسلمان عورت بھی, پھر جننے کی تکلیف, پھر بچہ جب دنیا میں آتا ہے تو اب جو ہے مشکلات کا ایک لامنتہائی سلسلہ شروع ہو جاتا ہے, بلک بلک کر روتا ہے. اب آپ دیکھیں ماں کو دودھ پلانا, عام طور پہ لوگوں کو اندازہ ہی نہیں ہوتا کہ شادی کیا ہے, اور شادی کے تھوڑے دنوں بعد ہی اندازہ ہوتا ہے, پھر خاص طور پر جب بچہ پیدا ہوتا ہے, ولادت اور حمل کے مراحل سے جب عورت گزرتی ہے تو پھر کہتی ہے کہ امی آپ نے بھی یہ سب کچھ کیا تھا, امی آپ بھی ایسے ہی کرتی تھی, اور پھر جو ہے وہ احساس ہوتا ہے اور بہت بعض اوقات دیر بھی ہو جاتی ہے. پھر اسی طرح وہ ایڑیاں رگڑ کر رونے والا بچہ پھر کیا کرتا ہے, دوڑتا ہے, بھاگتا ہے, بچپن جوانی اور بڑھاپا اس کی منزلیں طے کرتا چلا جاتا ہے. پھر آپ جاب کے مراحل دیکھ لیں, پھر عورت کو دیکھ لیں, ایک گھر میں رہنے والی عورت اور ایک جاب کرنے والی عورت, ایک طالب علم. اچھا آپ دیکھیں جیسے کبھی کبھی بچیاں کہتی ہیں, آپ کی لائف جو ہے بچے کہتے ہیں کہ کتنی فن ہے نا, کوئی پڑھنا بھی نہیں پڑتا, کوئی ایگزام بھی نہیں دینا پڑتا, آپ کتنی لکی ہیں نا, بچے پیرنٹس کو ایسا کہتے ہیں نا. ہم کتنی مشکل میں ہیں, بچوں کو کیا مشکل لگتی ہے کہ اسکول جا کے پڑھنا اور پھر گھر آ کے ان کو جو ہوم ورک کرنا پڑتا ہے, اور ان کو ماں باپ بڑے مزے میں لیتے ہیں, اور ماں باپ کیا سوچتے ہیں کتنے خوش قسمت ہیں نا. اور جو جیسے 8-9 سال کے بچے, جیسے آمنا وہ کہتی ہے کہ جو بچہ پیدا ہوا کتنا کیوٹ ہے, کتنا لکی ہے نا, کتنا اچھا ہے نا, کتنے مزے سے ہے نا, اور میں کس مشکل میں. ہم سوچتے ہیں یہ جو بچے ہیں 9-10 سال کے, یہ کتنے مزے میں, کوئی پرواہ نہیں, کہاں سے کھانا ہے, کہاں سے آئے گا, پکا ہے کہ نہیں پکا, صفائی ہوئی ہے کہ نہیں, وہ یہی پوچھتے رہتے ہیں مہمان کب آنے ہیں. اور آپ جب مہمان آنے ہوتے ہیں تو تب سے تیاری شروع کرتے ہیں, جب وہ چلے جاتے ہیں پھر بھی آپ تیاری کر رہے ہوتے ہیں, پھر بھی آپ سمیٹ رہے ہوتے ہیں, پھر اتنے میں ہو رہے تو پھر پوچھتے ہیں, دو ہی باتیں پوچھتے ہیں کہ کوئی آئے گا, یا پوچھتے ہیں ہم کہیں جائیں گے, کب آئیں گے تو کب جائیں گے, اپنی مزے میں, لیکن وہ سمجھتے ہیں ہم بڑی مشکل میں. تو तो बहरहाल यहां पे इसको समेट कर अल्लाह ताला ने जो है वो इस बात में रखा है कि इंसान जो है वो दुनिया में जो है वो मुशक्कत में है, मेहनत में है। इन्नका कादिहुन इला रब्बिका, और ये जो मुशक्कत है ये क्या है कि दिन ब दिन, रोज बरोज, लम्हा ब लम्हा इंसान को उसकी जिंदगी से मौत की तरफ ट्रांसफर करती जाती है। इंसान नादान है, वो कहता है कि मेरी अब मैं सालगिरह मना रहा हूं और मैं केक काट रहा हूं, लेकिन होता क्या है असलम कि इंसान जो है जब 3 साल का होता है तो जिंदगी में से 3 साल कम हो जाते हैं, 10 साल का होता है तो जो उसको टोटल उम्र मिली थी उसमें से 10 साल कम हो गए, और अगर वो 60 साल का हो जाए तो तब भी जो है वो केक काटता है, खुशियां मनाता है। अब पता नहीं उसकी जिंदगी के कितने लम्हे बाकी हैं, है ना, 40, 50, 60 साल का। और मैं और आप भी अपना जायजा ले सकते हैं, क्या यकीन आता है कि जैसे अभी परसों मैंने आपको बताया था कि एक आदमी 48 साल का और 5 मिनट के अंदर अंदर वफ़ौत हो गया, 5 मिनट तो बहुत होते हैं, बाज़ लम्हा भी नहीं मिलता, लोगों को तौबा की तौफीक भी नसीब नहीं होती। लेकिन अगर आप कभी संजीदगी से सोचें, ऐसा लगता है कि क्या मेरे साथ भी ऐसा हो सकता है, हमें लगता है ये दूसरों की बात है, ये दूसरों के साथ ऐसा हो रहा है, हमारे साथ तो नहीं ऐसा होने वाला, और पता नहीं अभी तो मेरी जिंदगी के बहुत से दिन है, लंबी एक प्लानिंग है जो हम सब करते हैं ना। लेकिन यहाँ पे ये बताया जा रहा है कि इंसान तेरी सारी तगोदो, तेरी सारी दौड़ तू जो तू इस दुनिया में कर रहा है, तू ये समझ रहा है कि इस दुनिया के लिए नहीं, शौरी और गैर शौरी तौर पर, चाहते ना चाहते हुए तू जो है वो मौत की तरफ बढ़ रहा है, और तेरी मौत क्या है, इला रब्बी का, तेरे रब से मुलाकात का फैसला है। कदहन, खूब मेहनत कर रहा है तू, फा मुलाकी ही, बस तू उससे मुलाकात करने वाला है। और मेरी बहनों, अल्लाह से मुलाकात, तो क्या अल्लाह से मुलाकात की तैयारी की है? तो लोग कहते हैं ना मौत से डर लगता है, मौत से नहीं डर लगता, अपने अमलों से डर लगता है। होमवर्क किया हो, तालिबिन स्कूल जाना चाहता है, जब होमवर्क ना किया हो तो तालिबिन कहते हैं मुझे स्कूल नहीं जाना, मुझे डर लगता है, है ना। जब तैयारी की हुई हो तो बच्चे को ये नहीं होता पेपर कब होगा, जब तैयारी ना की हुई हो तो कहते हैं कि डेट शीट अनाउंस नहीं होनी चाहिए, और बहुत से तालिबिन में कि वो डेट शीट अनाउंस होने से पहले तैयारी करते हैं, और बहुत से ऐसे हो कहते हैं कि डेट शीट अनाउंस ही ना हो, रिजल्ट डे आए ही ना, और वो जाना भी नहीं चाहते। तो कहा जा रहा है कि तू अपने रब से मुलाकात करने वाला है, और ये दिन मुझ पर और आप पर भी आएगा। अल्लाह ताला हमें अपनी मुलाकात का शौक दे, रसूल अल्लाह दुआ मांगा करते थे कि अपने दीदार की लज्जत दे और अपनी मुलाकात का शौक दे। फ़ामा मन ऊतिया किताबहु बियमीने ही, फिर जिसका नामा अमाल उसके दाएं हाथ में दे दिया गया। तो अमाल नामों की दो किस्में हैं, एक नामा अमाल जो है वो यमीन में दिया जाएगा, और दूसरा नामा अमाल जो है वो बाएं हाथ शिमाल में दिया जाएगा। और कहीं अल्लाह ताला ये भी कहते हैं वरा अज़हर ही, और वो यहीं पर है। तो जिसका नामा अमाल उसको सीधे हाथ में दिया गया, फसौफा युहासबु हिसाबन यसीरा, बस अन करीब उससे हिसाब लिया जाएगा, आसान हिसाब, हिसाबन यसीरा। तो आसान हिसाब जो है ये क्या है कि जिसकी नेकियों का पलड़ा भारी निकला तो उसकी बुराइयों के मुतल्लिक उसे पूछा नहीं जाएगा कि तुमने फलां बुरा काम क्यों किया था, क्या तुम्हारे पास कोई उजर भी मौजूद है, तो उसकी खताओं से दरगुजर किया जाएगा। बुखारी की रवायत है, हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा फरमाती हैं, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन जिस शख्स से हिसाब लिया गया वो तबाह हुआ। मैंने कहा या रसूल अल्लाह, अल्लाह ताला तो फरमाता है कि जिसको नामा माल उसके दाएं हाथ में दिया गया इससे जल्दी आसान हिसाब लिया जाएगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये महज पेशी होगी, उन्हें उनके अमाल बता दिए जाएंगे, और जिसके हिसाब की तहकीक शुरू हो गई वो तबाह हुआ। ये बुखारी की रवायत है। आप देखें इमिग्रेशन और ये फ्लाइट का सफर जो गुजर जाए, जो गुजर जाए, और जिनसे वो पूछगिछ शुरू कर देते हैं या सामान की चेकिंग, तो पकड़ा जाता है, वो मारा जाता है ना। दुनिया में भी ऐसा होता है कि इंसान फिर क्या चाहता है कि कोई उससे कुछ ना पूछे, कोई उसका हिसाब किताब ना करे। और हजरत उमर फारूक रजी अल्लाह ने कहा करते थे कि हासबू कबलान तो हासबू, कि अपना मुहासबा कर लो कबल इसके कि तुम्हारा मुहासबा किया जाए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया मन इस्तवा यौमानी फाहुआ मकबून, जिसके 2 दिन बराबर हो गए वो शख्स तबाह हो गया, उसका दिवालिया हो गया, गबन हो गया उसका। गबन में क्या होता है कि असल चीज भी चली जाए नफा तो दूर की बात है, नफा मिलना तो बाद की बात है, असल भी असल से भी हाथ मलता रह जाए, जैसे कोई बर्फ बेचे और ये चाहे कि बर्फ बेचकर नफा मिलूंगा, तो अब क्या हुआ कि रहम करो उस शख्स के हाल पर जिसका सरमाया घुला जा रहा है, कि बर्फ पिघलती जा रही है कोई खरीद ही नहीं रहा, तो अब खरीद कोई बेचूंगा किसी को तो कोई नफा जो मुझे मिलेगा ये तो दूर की बात है, अब क्या है कि कोई बर्फ ले ही नहीं रहा, तो जो पैसे लगाकर बर्फ खरीदी थी वो भी पिघल कर चली गई। तो ये है बात। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या दुआ मांगा करते थे, अल्लाहुम्मा हसिबना हिसाब यसीरा, तो उसका आसान मुहासबा होगा, وَيَنْقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا, और वो अपने घर वालों की तरफ खुश खुश पलटेगा, मसरूरा खुश खुश होगा, क्योंकि सीधी सी बात है कि रोड टेस्ट पास करके इतनी भी देर नहीं करना चाहते कि घर आकर शोहर और वालदैन को रिजल्ट सुनाएं, वहीं से चाहते हैं कि फोन करके घर वालों को बताएं कि मैं पास हो गई, बच्चे वहीं से चीखते हैं और चाहते हैं कि हम बताएं कि हमने टॉप किया है, हमारे 90% से ऊपर मार्क्स आए हैं, गोल्ड स्टार ब्राइट स्टार, और क्या है कि स्टूडेंट ऑफ द मंथ स्टूडेंट ऑफ द ईयर, और पूरी यूनिवर्सिटी में हमारा जो है वो टॉप है, तो वहीं से इंसान बताना चाहता है। तो ये शख्स भी खुशी खुशी अपने घर वालों की तरफ लौटेगा, वह अम्मा मन ऊतिया किताबहरे, और जिसका नामा माल उसकी पीठ के पीछे से दिया जाएगा। ये दूसरा ग्रोह है, ये कौन सा है, ये जो थे जिसने अल्लाह की नाफरमानी की थी, सारी जिंदगी अपनी मर्जी की, सारी जिंदगी अपनी मर्जी की। तो वरा का लफ्ज जवील अज़दाद में से है, ऊपर नीचे आगे पीछे, अब या तो इसकी जो है वो पीठ यानी पीठ की तरफ से इसको नामा माल दिया जाएगा, या इसके बाई तरफ से इसको दिया जाएगा। तो बहरहाल जो है सूरत अलहाका में आपने पढ़ा कि उसका नामा माल उसके बाएं हाथ में दिया गया, अब यहां पे कहा जा रहा है कि उसकी पीठ के पीछे से दिया जाएगा। तो असल में जिसको भी बाएं हाथ में मिलेगा या पीठ के पीछे से मिलेगा, इसका यह मतलब है कि ये फेल होने वालों में से है, उसको बड़ी खिफगी होगी, खिफत और बड़ी ही हसरत। और वो असल में मुफस्सरीन ये भी कहते हैं कि उसका जब नामा माल दिया जा रहा होगा ना, तो वो अपने हाथ को छुपा लेगा, वो अपने हाथ को पीछे पीठ के पीछे कर लेगा। तो अब जब उसने पीठ के पीछे कर लिया, वो चाहता है कि मैं नामा माल लू ही ना, तो बाहर उसे पकड़ाया तो जाएगा ही, खा वो हाथ आगे बढ़ाए तो बाईं तरफ से दे दिया जाएगा, और अगर वो नहीं बढ़ाता तो फिर पीठ के पीछे भी क्यों ना हाथ छुपा ले, उसका नामा माल तो उसको दिया ही जाएगा। फसौफा यदउ सुबूरा, बस वो फिर क्या करेगा कि अपनी मौत को पुकारेगा। तो अब ये ऐसा बदबख्त है कि अब वो ये तमन्ना करेगा, ये दुआ करेगा कि काश जो है मैं मर जाऊं, काश मुझे जो है एक जिंदगी मिल जाए ताकि मैं अल्लाह के पास जाऊं, यानी अल्लाह मुझे मोहलत दे और मैं दुनिया में जाऊं और जाकर जो है मैं अपनी आखिरत की तैयारी कर लूं। तो सबूरा का लफ्ज जो है ये हिलाक होने के लिए इस्तेमाल किया जाता है, और हिलाक होने के लिए कुरान में जो है वो और भी कई लफ्ज हैं, जैसे हिलाकत, और जैसे छह लफ्ज हैं, तब्बा तास कुतिल सबरा औला और वेलुन। और सबरा का मतलब क्या होता है, साबारा हिलाक होना, जैसे किसी को कोई जख्म लगा हुआ हो और उसका जख्म हो जाए खराब, तो खराब जख्म के लिए ये लफ्ज इस्तेमाल किया जाता है कि जख्म भी था, जख्म लगना ही बड़ी बात है और जख्म और ज्यादा खराब हो गया, और यहाँ पे सुबूर हलाकत का लफ्ज आया है, अब वो अपनी मौत को पुकारेगा क्योंकि इतना ज्यादा बर्बादी है कि अब अपनी मौत को पुकारता है। वयसला सईरा, और वो भड़कती हुई आग में दाखिल होगा, कहीं सोए रथ भी आता है ना यहाँ पे सईरा, और सईरा क्या है, जहन्नुम की भड़कती हुई आग। इन्नहु कान फी अहलिही मसरूरा, बेशक वो था अपने घर वालों में खुश खुश। तो जब अपने घर वालों में रहता था, इसको कभी ये ख्याल ही नहीं आया था कि मैं घर में डरते हुए जिंदगी बसर करूं, और मैं घर में जो है वो नमाज पढ़ूं और बच्चों को भी नमाज के लिए कहूं, या फिर हलाल हराम की तमीज करना। तो घर में वो अल्लाह की जो बांधी हुई हुदूद थी उनको तोड़ता रहा, मजे करता रहा, टीवी चलती रही, चैन की बंसरी बजती रही, फजर में बच्चे सोते रहे, हलाल की बजाय कसरत चाहिए थी तो हराम आता रहा, بیوی بچے مطالبہ کرتے رہے, اور یہ جو تھا ان کی آخرت بنانے کی بجائے ان کی دنیا بنانے میں مصروف رہا, کیونکہ بال بچوں کی محبت, بیوی کی محبت, شوہر کی محبت جو ہے پھر وہ کیا کرتی ہے کہ اس کی ساری نیکیاں کھا جاتی ہے. اِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا, یہ دنیا میں گھر والوں میں مگن تھا. اور آپ سورۃ طور آیت 26 کو بھی اس میں لے سکتی ہیں کہ وہاں پہ ہے کہ وہ اپنے گھر والوں میں اللہ سے ڈرتے ہوئے زندگی بسر کرتے تھے. اور یہ کیا ڈر نہیں ہے, جن کو ڈر لگا ہوتا ہے نا گھر والوں کو, وہ پھر ہر وقت پریشان رہتے ہیں کہ کہیں اللہ کی نافرمانی نہ ہو. اِنَّهُ ظَنَّ أَلَّن يَحُور, ظنّ کے بعد ان, یقین, اس نے سمجھا تھا, اس نے یقین کر لیا تھا, اَلَّن يَحُور, اس کو کبھی پلٹنا نہیں ہے. ہاں وہ را جو ہے اس کے معنی ہوتے ہیں پلٹنا, تو اب اس نے سمجھ لیا تھا کہ مجھے کبھی پلٹنا نہیں ہے. ایک تو ہے نا کہ کسی کو ذاتی طور پر, جیسے جو صبح سے گھر سے جاتے ہیں شام کو گھر واپس آتے ہیں, تو وہ بچے جنہیں فکر نہیں ہوتی کہ گھر آنا ہے, یا شوہر کو گھر آنے کی فکر ہی نہ ہو تو اس کا انداز ہی کچھ اور ہوتا ہے نا. تو یہ فکری طور پر بھی استعمال کیا جاتا ہے کہ بعض اپنی فکروں میں بہت دور نکل جائیں اور صحیح راستے پہ آنے کی فکر ہی نہ کریں, اور یہ مادی طور پر بھی استعمال کیا جاتا ہے. تو ہور کا لفظ جو ہے پانی کے لیے بھی آتا ہے, جیسے پانی گھومتا ہے ادھر ادھر جاتا ہے, اسی طرح محور, وہ لکڑی جس پر چرخی گھومتی ہے, کیونکہ وہ گھومتی رہتی ہے نا, اس کو محور کہتے ہیں. پانی کھینچنے والے اونٹ ہمیشہ چلتے رہتے ہیں, ان کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. تو ہور, تو ہور جو ہے اس کے معنی, جیسے محاورہ, محاورہ ایک دوسرے کی طرف بات کو لوٹانا. محاورے میں کیا ہوتا ہے کہ وہ پھر اتنی بات زبان زدے عام ہو جاتی ہے. تو یہ لفظ جو ہے اس طرح مختلف معنوں میں استعمال کیا جاتا ہے. تو اس نے یہ سمجھا تھا کہ کبھی اس کو پلٹنا نہیں ہے. بلا, ہاں کیوں نہیں, اس کو تو پلٹنا ہی تھا. اِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا, بے شک اس کا رب اس کے کرتوت دیکھ رہا تھا. کیوں؟ کرامن کاتبین کی موجودگی, اور مَا يَلْفِزُ مِنْ قَوْلٍ إِلَّا لَدَيْهِ رَقِيبٌ عَتِيدٌ, اور دنیا میں اللہ نے جو انسان کو ذی اختیار ذی شعور بنایا, اللہ نے پیغمبروں کو بھیجا, کتابیں نازل کی, اور پھر اللہ تعالی نے بتا دیا کہ سیدھا راستہ کون سا ہے غلط راستہ کون سا ہے. تو اس کے بعد تو پھر جب امتحان ہو رہا ہے تو ساری باتیں نوٹ کی جا رہی ہیں کہ لوگ پھر کیا کرتے ہیں. اصل بات پھر کیا ہے کہ آخرت کا عقیدہ رکھنے والے جو ہیں وہ کبھی یہ نہیں سوچتے کہ ہمیں مرنا نہیں ہے. آخرت کا عقیدہ رکھنے والے ہمیشہ یہی سوچتے ہیں کہ مرنا ہے اور اللہ کے پاس جانا ہے. تو جو دنیا سے محبت کرتے ہیں نا, نہ انہیں آخرت کی فکر ہوتی ہے, اور وہ یہ سمجھتے ہیں کہ بس دنیا ہی میں گھوم پھر کر رہنا ہے, واپس نہیں جانا. تو ہور کے اندر گھومنا اور رجوع دو لفظ پائے جاتے ہیں, بنیادی دو باتیں, نمبر ایک گھومنا, نمبر دو رجوع. پانی حوض میں گھومنے لگا, اس کے لیے بھی آتا ہے. اور محور اس ڈنڈے کو کہتے ہیں جس کے گرد چرخی گھومتی ہے. اب انسان کیا کرتا ہے, گھومتا رہتا ہے اور سمجھتا ہے کہ دوبارہ اللہ کے پاس سے آ تو گیا ہوں, لیکن رجوع اللہ کی طرف نہیں کرنا. تو اس نے یہی سمجھا تھا. اور یہ جو اِنَّا رَبَّهُ كَانَ بِهِ بَصِيرًا, یہ آیت جو ہے وہ ہمارے عملوں پر اللہ کی کبریائی کے پہرے بٹھاتی ہے, اللہ کے سمیع اور بصیر ہونے کے. بڑی زبردست بات ہے کہ اللہ کی قدرت, حکمت, عدل اور رحمت کا تقاضا ہے کہ قیامت ہو اور پھر حساب کتاب ہو, کیونکہ اصل بات یہ ہے کہ ان کا رب ان کو دیکھ رہا تھا کہ سچے کون اور جھوٹے کون, مومن کون ہے اور پھر کافر کون. آیت نمبر 16 سے لے کر 21 تک اللہ تعالیٰ نے کائنات سے دلائل دیے ہیں. ہر چیز ہر لمحہ اللہ کے قانون کی گرفت میں ہے. فَلَا أُقْسِمُ بِالشَّفَقِ, پس نہیں میں قسم کھاتا ہوں شفق کی. شفق کسے کہتے ہیں؟ شفق جو ہے اس کے معنی ہوتے ہیں کہ جب سورج جو ہے वो डूब जाता है तो फिर क्या होता है कि उस वक्त जो है वो जो शाम के वक्त जो सुर्खी सी होती है उसको शफक कहा जाता है। कहा कि पस नहीं मैं कसम खाता हूँ शाम की सुर्खी की, वल्लैली वमा वसक, और रात की और जो कुछ वो समेट लेती है। तो दूसरा लफ्ज जो इस्तेमाल किया वो है वसक का। वो सीन काफ, इसके मानी है किसी चीज का अपने मुंतशिर अज्जा को इकट्ठा करना और उसको समेट लेना। जैसे किस कोई भी चीज है और वो मुंतशिर हुई हुई है, फैली हुई है, तो मुंतशिर अज्जा को समेट कर इकट्ठा करना उसको कहते हैं वसक। और रात की कसम और जो कुछ वो समेट लेती है। अब रात क्या करती है? रात जो है, मुफस्सरीन ये कहते हैं कि रात अपने अंदर सब कुछ जमा करती है। किसे? इंसानों को, हैवानों को, और जो है दरिया, पहाड़, दरख्त, क्योंकि रात की चादर जब उड़ा दी जाती है तो तमाम चीजें सिमट जाती हैं, जैसे सब पर नींद नाजिल हो जाती है। अब आप देखेंगे इंसान क्या करता है, तलाशे माश की खातिर निकलता है, चरिंद परिंद सुबह होते ही अपनी पेट परवरी की खातिर अपने घरों से बाहर चले जाते हैं। जो ही शाम के अंधेरे फैलने लगते हैं, शाम होने लगती है, तो सब आराम के लिए अपने अपने घरों की तरफ लौट आते हैं। और ये इशारा किस चीज की तरफ है? ये इस बात की दलील है कि ये चरिंद परिंद इंसान जो हैं, हर रोज जो है उनको रात जो है वो समेट लेती है। और क्या है कि इंसान और चरिंद परिंद और कायनात का जरा जरा एक हाल में नहीं है, तब्दीली है हालत में ना। सुबह गए थे फिर लौट आए, तो जो इंसान दुनिया में आया तो हमेशा तो नहीं रहेगा, फिर वो लौटाया जाएगा। ये दलील है इस बात पर कि मरने तुम लोग दुनिया में जिंदगी लेने के बाद मरोगे और मरकर अल्लाह के सामने जो है वो तुम्हें हाजिर किया जाएगा। वल कमर इज्जत तसक, और कसम फिर क्या है? चांद की कसम। कमर कौन सा चांद होता है जो बदरे कामिल बन जाता है, मुकम्मल। अच्छा, अब चांद की इज्जत तसक, तसक जो है इसका रूट क्या है? वो सीन काफ, और इसके मानी भी क्या है? इकट्ठा करना, समेट लेना, मा जमा व दम्मा इलेही। अच्छा, चांद कैसे इकट्ठा करता है? इन चीजों की तो समझ आई, तो चांद कैसे इकट्ठा करता है? कहते हैं कि चांद जो है वो हमेशा एक हालत पर तो नहीं रहता। हिलाल होता है, बहुत बारीक सा होता है, छोटा सा होता है, फिर उसके बाद चांद जो है वो क्या बन जाता है? जब उसकी मुकम्मल हो जाता है तो उसकी रोशनी भी मुकम्मल हो जाती है। वो अपने अंदर रोशनी जो है ना उसको जमा करता है। जमा, चांद के जमा करने के मानी ये हैं कि वो अपनी रोशनी को जमा करे, और जब ये 14वीं रात का होता है तो बिल्कुल मुकम्मल होता है। इज्जत तशक में चांद के मुख्तलिफ अतवार और हालात की तरफ इशारा किया गया है। पहले एक बारीक सी धारी सी हलाल कौस की शक्ल में, फिर रोशनी रोज रोज तरक्की करती जाती है, यहां तक के बद्रे कामिल बन जाता है। यहाँ पे इशारा किया जा रहा है कि कायनात में मुसलसल इनकलाबात हैं, कायनात में हालात बदलते रहते हैं। कभी दिन चढ़ता है तो फिर शफक हो जाती है, सूरज डूब जाता है रात, दिन के बाद जब रात आती है तो वो लोग और चिरिंद परिंद जो घरों से बाहर निकले थे सिमट कर इकट्ठे हो जाते हैं। और इसी तरह चांद जो है वो भी क्या करता है कि चांद सिमट जाता है। और आप सूरत यासीन में पढ़ चुकी, वल कमर कद्दरनाहु मनाजिल हत्ता आदा कल उर्जुनिल कदीम। दरअसल यहां पर अल्लाह ताला ने तीन चीजों की कसम खाई, और कसम खाकर क्या कहा? दलील किस चीज पर है? लतरकबुन्न तबकन अन तबक, तुमको जरूर दर्जा बदर्जा एक हालत से दूसरी हालत की तरफ गुजरते चले जाना है। दुनिया में आ गए, हमेशा दुनिया में नहीं रहोगे, फिर मरोगे। और जवानी, जवान हो तो हमेशा जवान नहीं रहोगे, बुढ़ापे की दहलीज पर कदम रखोगे। मौत से बरजख, बरजख से दोबारा जिंदगी, दोबारा जिंदगी से मैदाने हशर, फिर हिसाब किताब और जजा सजा, इन सारे मराहिल से गुजरना है। और ये वही बात है जो आयत नंबर 6 में कही गई, या अय्युहल इंसानु اِنَّكَ قَادِحٌ اِلَىٰ رَبِّكَ قَدْحًا فَمُلَاقِيهِ. اور یہاں پہ انداز اور ہے اور بتایا یہ گیا ہے کہ اے انسان تم ہمیشہ ایک طبقے سے دوسرے طبقے پر سوار ہوتے اور چڑھتے چلے جاؤ گے. انسان اپنی تخلیق سے لے کر ابتدا سے انتہا تک کبھی ایک حالت میں نہیں رہا. اس کا خود وجود جو ہے وہ انقلاب کی گواہی دیتا ہے. تو اسی طرح سے پھر اس ساری بات کا نچوڑ کیا ہے کہ انسان دنیا میں ہمیشہ نہیں رہے گا. کتنی خوبصورت دلیل ہے نا. ساری قسموں کا نچوڑ ایک ہی ہے کہ ساری کائنات اللہ کے بندے ہوئے قانون کی طرف رواں دواں ہے. ایک مرحلے کے بعد دوسرا. آپ کیا کرتے ہیں طبق ان طبق. دیکھیں ایک پلیٹ پر دوسری پلیٹ, دوسری پلیٹ پر تیسری پلیٹ, ایک سیڑھی پھر دوسری سیڑھی پھر تیسری سیڑھی, آپ قدم رکھتے چلے جاتے ہیں. یہی اس کے معنی ہیں کہ ہر گزرنے والا لمحہ انسان کو اس کی موت, آخرت, اللہ کی ملاقات کے قریب کرتا چلا جاتا ہے. پھر آپ دیکھیے کہ آیت نمبر 20 جو ہے پھر اس میں کیا کہا گیا, فما لہم لا یؤمنون, کیا ہو گیا ان کو یہ ایمان کیوں نہیں لاتے جب پتا ہے کہ مرنا ہے اور اللہ کے پاس جانا ہے. فما لہم لا یؤمنون, پھر یہ لوگ ایمان کیوں نہیں لاتے. وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ, اور جب قرآن ان کے سامنے پڑھا جاتا ہے, لا یسجدون, تو یہ سجدہ نہیں کرتے. اس سے دو باتیں مراد ہیں, ایک تو وہ کہ جب قرآن کی تلاوت ہو تو جو سجدہ کیا جاتا ہے اور جو ہے قرآن میں جو 14 سجدوں کا ذکر جو ہے وہ ملتا ہے, ایک تو یہ سجدہ بھی اس سے مراد لیا جاتا ہے نا. جیسے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کے پیچھے جو ہے نماز پڑھی گئی اور انہوں نے یہی سورت پڑھی تو سجدہ کیا, تو صحابی کہتے ہیں کہ میں بھی ہمیشہ اس پہ سجدہ کرتا رہوں گا. اور دوسرے اس کے معنی کیا بیان کیے جاتے ہیں کہ قرآن سن کر لوگوں کے دلوں میں خوف پیدا نہیں ہوتا. مسلمان اللہ کی آیات کے آگے جھکتے نہیں ہیں, اپنے سر کو, اپنی ناک کو اور اپنے دل کو اللہ کے آگے جھکا نہیں دیتے. تو اصل معنی پھر کیا ہے کہ اللہ کے احکامات کے آگے اپنے آپ کو جھکا دینا, قرآن پر عمل کرنا, اللہ کی طرف رجوع کرنا, آخرت کی تیاری کرنا. اور قرآن پڑھنے والے بھی بہت ہیں, قرآن کی تلاوت کرتے ہوئے سجدہ کرنے والے بھی بہت ہیں. خدا کی قسم پوری دنیا میں کوئی کتاب اتنی نہیں پڑھی جاتی جتنا کہ یہ قرآن پڑھا جاتا ہے دن رات. اور رمضان کے مہینے میں کتنی زیادہ تلاوت ہوتی ہے, لیکن اتنی زیادہ تلاوت کی جانے والی کتاب اور کرنے والے مسلمان لاکھوں کی تعداد میں یہ قرآن پڑھا جاتا ہے, لیکن افسوس کہ قرآن جس راستے کی نشاندہی کرتا ہے, جس منزل کا راستہ دکھاتا ہے, مسلمان خود بڑھتے ہیں اور اس منزل کی طرف چلتے نہیں ہیں, اس کی طرف قدم اٹھانے کو تیار نہیں ہیں. نہ انفرادی زندگی میں تبدیلی, نہ اجتماعی زندگی میں تبدیلی, نہ گھر کے اندر ڈسپلن, نہ اجتماعی جو ہمارے جو بھی کام ہیں اور جو بھی مشاغل ہیں اور میٹنگز ہیں, مصروفیات ہیں, اس میں ڈسپلن. اور پھر کیا کہتے ہیں, یہ میرے خاندان کا رواج ہے, یہ میرا دل چاہتا ہے, یہ میرے شوہر کی خواہش ہے, میرے بچے اس سے خوش ہوتے ہیں. کون ہے جو یہ کہتا ہو کہ میرا رب اس سے خوش ہوتا ہے, میرے رب کے قرآن میں یہ بات ہے اور میرا سر اور میرا دل اس سے ہٹ کر چل نہیں سکتا. تو یہاں پہ بڑی حیرت کے انداز میں کہا جا رہا ہے, فما لہم لا یؤمنون وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ, قرآن جب ان کے سامنے پڑھا جاتا ہے تو سجدہ نہیں کرتے, اس کی اطاعت نہیں کرتے. پھر آیت نمبر 22 سے لے کر 25 تک نافرمانوں کو ڈرایا گیا ہے, بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ, بلکہ یہ تو کافر ہیں, یہ کفر کرنے والے ہیں. کون؟ یُکَذِّبُونَ, جو جھٹلاتے ہیں. تو اب آپ دیکھیں, میں یہ نہیں کہہ رہی کہ ہم قرآن کی تلاوت سنیں تو سجدہ تلاوت نہ کریں, لیکن اصل سجدہ کیا ہے, سر نیاز جھکایا تو پھر اٹھا نہ سکے. اصل سجدہ کیا ہے, عشق بڑھتا رہا سوئے دارو رسن, زخم کھاتا ہوا مسکراتا ہوا, راستہ روکتے روکتے تھک گئے زندگی کے بدلتے ہوئے زاویے. اصل سجدہ کیا ہے کہ جوانی کو اللہ کی محبت میں پرانا کر دے, اپنی زندگی کو اللہ کی اطاعت میں فنا کر دیں. نہ صبح دیکھے نہ شام, نہ دن دیکھے نہ رات, نہ پارٹی دیکھے نہ مال, نہ پاکستان دیکھے نہ امریکہ کینیڈا کہ کہاں کھڑے ہیں. ایک ہی بات یاد رہنی چاہیے, جہاں بھی ہوں جس جگہ ہوں ایک ہی کام کرنا ہے, ہر بات ہر کام ہر عمل جو ہے وہ اللہ کی پسند کے مطابق. ایک بات یاد رکھنی چاہیے کہ میرا قرآنی نام مومنہ ہے, مسلمہ ہے, قانتہ ہے, اطاعت گزار بندی ہے, اور ہم سب مسلمانوں کا یہی نام ہے. اور آج ہم نے ایک ڈکشنری میں اضافہ کیا, پریکٹسنگ مسلم. کون بتائے کہ مسلم کہتے ہی اس کو ہیں جو پریکٹس کرتا ہے, لیکن آج مسلم لفظ نے جب اپنے معنی کھو دیے تو مسلمانوں کو افسوس ایک لفظ کا اضافہ کرنا پڑا. اب کیا کہتے ہیں؟ پریکٹسنگ مسلم. ضرورت نہیں ہے پریکٹسنگ مسلم کہنے کی. مسلم کے معنی کیا ہوتے ہیں؟ اطاعت گزار, فرما بردار. اور مکہ کے کافروں کو بھی یہ بات پتا تھی کہ لا الہ الا اللہ کا مطلب کیا ہے, کہ کلمہ پڑھیں گے تو پھر جو ہے اس کی اطاعت کرنی ہے. آج مسلمان جو ہیں وہ کلمہ پڑھنے والے ہیں لیکن ساری برائیاں مسلمانوں کی زندگی میں ہیں. کہا کہ یہ وہ لوگ ہیں کفر کرنے والے ہیں جو کہ جھٹلاتے ہیں. واللہ اعلم بما یوعون, اور اللہ خوب جانتا ہے, تھوڑا نہیں, سپرلیٹیو ڈگری ہے, اسم تفضیل ہے, خوب جانتا ہے. کیا؟ بما یوعون, جو وہ چھپاتے ہیں. آپ پہلے بھی پڑھ چکی, واو عین یا کے لغوی معنی ہے کسی چیز کو تھیلی میں رکھ کر اوپر سے اس کا منہ بند کر دینا, وعاء. اور اس لحاظ سے پھر واو عین یا کا مطلب بخل کرنا بھی ہوتا ہے, کہ پیسے تو اللہ نے اس لیے دیے کہ اللہ کے راستے میں خرچ کیے جائیں, لیکن لوگ بخیل بن جاتے ہیں, شوہ دنین ان کے اندر پایا جاتا ہے. اور اس کے ایک معنی ہے حفاظت کرنا اور چھپا کر رکھنا, کسی چیز کو یاد رکھ کرنا. مثلا قرآن کی تلاوت جب ہوتی ہے, جیسے کلاس ہے, آپ سبق یاد کرتی ہیں, تو ویا جو ہے نا کانوں کے لیے بھی استعمال ہوتا ہے, کہ کان کے اندر قرآن کی جو باتیں ہیں, جو اللہ کا پیغام ہے, ان کو کان کے اندر ایسے کر لیا جائے جیسے تھیلی میں محفوظ کر لیا. اب ادھر ادھر نہیں جائیں گی یہ آیات اور سبق. اور جو ویا نہیں مناتے کانوں کو, وہ کیا کرتے ہیں, کان سے سنا اور دوسرے کان سے نکال دیا. سنی ان سنی, کان کے پردے سے اللہ کی آگ ٹکراتی ہیں, باہر چلی جاتی ہیں. تو کان کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے, تھیلی کے لیے بھی لفظ استعمال کیا جاتا ہے. حفاظت کرنا, چھپا کر رکھنا, کسی چیز کو یاد رکھنا. کہا واللہ اعلم بما یوعون, اور یہ اپنے نامہ اعمال میں جو کچھ جمع کر رہے ہیں. یہاں پہ یوں کیا ہے کہ وہ جو کتاب تیار کر رہے ہیں, عمل نامے ہیں ان کے, اللہ ان کو خوب جانتا ہے. فبشرہم, بس ان کو بشارت دے دیجئے. کس چیز کی؟ بھی عذاب علیم, دردناک عذاب کی. اور ویسے بشارت ہوتی ہے کسی خوشی کے کام کی, کوئی اچھی خوشخبری, کسی نے ٹاپ کر لیا ہے, گھر لے لیا ہے, گاڑی خریدی ہے, نئے کپڑے ہیں, اور بہت اچھی, مثلا یہ خوشی کی بات ہے کہ الحمدللہ آج ہم یہاں پر پہنچ گئے, یہ اللہ کا تو اللہ کی توفیق ہے. اور دنیا میں جتنی بھی چیزیں انسان کو ملتی ہیں, ان میں سب سے اچھی چیز کیا ہے جس کے ملنے پر خوشی کرنی چاہیے؟ قرآن. فَبِذَلِكَ فَلْيَفْرَحُوا هُوَ خَيْرٌ مِّمَّا يَجْمَعُونَ, تو اس کے حاصل کرنے پر خوشیاں منانی چاہیے. اور یہاں پہ کہا جا رہا ہے کہ انہوں نے جو گناہ کیے, جو جھوٹ بولا, جو کفر کیا, اس پر ان کو دردناک عذاب کی خوشخبری دے دو, اس کو یہ مجدہ سنا دو. اور یہ کیا ہے؟ یہ اصل میں یہ اللہ کے ڈرانے کا انداز ہے, اللہ کی طرف سے تنبیہ ہے. اِلَّا الَّذِينَ آمَنُوا, مگر وہ لوگ جو ایمان لائے. کون سے لوگ ہیں جو اللہ کے ہاں سرخرو ہوں گے اور پاس ہوں گے؟ نمبر ایک, آمنو, ایمان لانے والے. اور ایمان اس وقت تک کچھ نہیں کرتا جب تک کہ اس کے اوپر عمل صالح کے پھل پھول نہ لگا لیے جائیں. ایمان کی حیثیت بیج کسی ہے, بیج زمین میں لگا دیا جاتا ہے. اگر بیج ہو خراب, اگر بیج ہو نکارا, تو اسے پودے نہیں نکلا کرتے, ان پودوں پر پھل پھول نہیں لگا کرتے. تو ایمان کا بیج جب دلوں کی کیاری میں لگا دیا ہے, تو جب لگایا جائے تو دلوں میں گوڈی بھی کیا کریں. وہ گوڈی کیسے کرنی ہے؟ شکوک, شبہات, حسرتیں اور حسد, کینہ, قدورت, کفر, جھوٹ, جتنی بھی یہ جھاڑ جھنکار ہے نا, یہ دلوں سے نکال دیجئے, گوڈی کریں. اور پھر اس کے بعد کیا کرنا ہے کہ اس کو ہم پھر جو ہے پانی دیں. پانی کس کا دینا ہے؟ قرآن کی آیات کا, سیرت کے مطالعے کا. پھر دل میں پانی دیں, قرآن کی آیات, سیرت کا مطالعہ, صحبت صالح جو ہے وہ دلوں کی کیاری کو جلا بخشتی ہے. دلوں کو اطمینان اللہ کے ذکر سے ہوتا ہے, ذکر اذکار, اللہ کی بندگی. اچھا, अब क्या है, अब इसके बाद जो है, अब फल फूल कौन से निकलेंगे, अमले स्वाहले के, अमले स्वाहले, हुस्ने किरदार, हुस्ने गुफ्तार। फिर क्या है कि फिर इंसान झूठ नहीं बोलता, फिर इंसान सच बोलता है, फिर गुस्सा नहीं करता, फिर गलती बताई जाए तो नाराज नहीं होता, फिर बर्तन को तोड़ नहीं देता, मुंह पे थप्पड़ नहीं मारता, फिर ये नहीं कहता कि जाते सब कुटी, अब नहीं मैंने बोलना, तुमने मेरी गलती क्यों मुझे बता दी, कहता है कि मैं तुम्हारी मशकूर हूं कि तुमने मेरी गलती बताई। फिर वो कहता है कि मेरा दोस्त वो है जो मुझे मेरे ऐबों से वाकिफ करे, फिर वो अपना मुहासबा करता है, तो सीरत किरदार जो है उसके ऊपर फूल लगते हैं। और फिर फल मीठे होते हैं, कड़वे नहीं होते, मीठे होते हैं, शीरी होते हैं, बहुत अच्छा टेस्ट वाले होते हैं। और जो है वो अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी, ये खाकी अपनी फितरत में ना नूरी है ना नारी है। और ये शेर भी बड़ा ही खूबसूरत है, और वो क्या है, जो आला जर्फ होते हैं हमेशा झुक के मिलते हैं, जो आला जर्फ होते हैं हमेशा झुक के मिलते हैं, सुराही सर निगू होकर भरा करती है पैमाने। इल्लल्लज़ीना आमनू वअमिलुस्सालिहाती, अमले स्वाले एक नहीं स्वालिहात, सारी जिंदगी करना है। लहुम अजरुन, तो उनके लिए अजर है, कैसा अजर, गैरु ममनून, गैरु नहीं के मानी में, और ममनून मन के एक मानी काटने भी होते, काटने के भी होते हैं कि अजर काटा नहीं जाएगा, और मन के मानी एहसान के भी होते हैं कि फिर उनको ऐसा अजर दिया जाएगा जो कि बहुत ही अच्छा अजर होगा, वो अजर कभी खत्म नहीं होगा, कभी ना खत्म होने वाला उनके लिए बदला है। तो ये पूरी सूरत अल इंशिकाक एक पैगाम मुझे और आपको देती है, और वो ये कि दुनिया में रहें लेकिन आखिरत में जिएं, दुनिया में रहा करें जी आखिरत में लगाया करें, दुनिया में दिल नहीं लगाना, ये क्या है, ये इबरत की जा है, तमाशा नहीं है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है अपने सहाबा से क्या कहा था, दुनिया में इस तरह रहे जैसे कि एक मुसाफिर। अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हु का ये कौल बड़ा मशहूर है कि जब सुबह हो जाए तो शाम का इंतजार ना कर, जब शाम हो जाए तो सुबह का मुंतजिर ना रहे, और सेहत की जब सेहतमंद हो तो जो है वो बीमारी जो है उसकी तैयारी कर, और सबसे बड़ी बात यह कि जिंदगी में तो आखिरत की तैयारी कर ले। तो यहां पे ये पूरी सूरत एक ही पैगाम देती है कि दुनिया में रहते हुए आखिरत की तैयारी कर ले, खेतों को दे लो पानी के बह रही है गंगा, कुछ कर लो नौजवानों उठती जवानियां हैं। सुभानक अल्लाहुम्मा व बिहमदिका, नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।